यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गतेका लागि आह्वान। संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। शिक्षालयमा दलको झण्डा र कर्मचारीहरूमा दलको झोला निषेध गर्दा पेशागत स्वतन्त्रता झन बलियो हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा पटाका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु। र विश्वकप लीग टू अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको जीत।
विदेश गए परी चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामीसँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै। नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबार दिउँसो 2 बजेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले 28 गते दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले वैशाख 28 गते दिउँसो 2 बजेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 आज जारी गर्नुभएको छ। सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष गरेको सिफारिश राष्ट्रपति पौडेलले आइतबार पुनर्विचार गर्न भन्दै फिर्ता पठाएपछि हिजो बसेको मन्त्री परिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै राष्ट्रपति समक्ष फेरि सिफारिश गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारी तन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोज्ने बरू यसबाट पेशागत स्वतन्त्रता बलियो बन्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारी तन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरूको अधिकार र पेशागत स्वतन्त्रता झन बलियो बन्ने बताउनु भएको हो। उहाँले सरकारको यो कदम कुनै पार्टी विरूद्धको लड़ाई नभएर प्रणाली बचाउने प्रयास भएको बताउँदै यो भविष्य बचाउने प्रयास तथा देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास भएको स्पष्ट पार्नु भएको छ। यस कार्यमा सरकारले सबैको साथ र विश्वासको अपेक्षा गरेको पनि प्रधानमन्त्री शाहले बताउनु भएको छ। सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ। गत वैशाख 9 गतेदेखि काम गर्न थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो। समितिले गरेको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख भन्दा बढ़ी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाख भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समितिका सदस्य सचिव रविन ढकालले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम शुरू हुने जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सड़कमा सवारी आवागमन बन्द गरी यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारी धनीलाई कार्यवाही गर्न समेत निर्देशन दिएको छ। सोमबार साँझ काभ्रेको रोशी खोलाको बाहव बढ़ेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षित स्थानमा रोक्दा रोक्दै पाँचवटा सवारी अगाडि बढ्दा यात्रुहरू बाढ़ीमा फँसेका सबै 89 यात्रुको सकुशल उद्धार गरिएको छ। सड़कमा जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकता अनुसार सवारी आवागमन बन्द गर्न निर्देशन दिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिनुभयो। सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरावलोकन गर्न तथा नयाँ दिशा दिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो। बदलिदो परिवेश अनुसार पाठ्यक्रमलाई समय सान्दर्भिक बनाएर लैजाने तथा नैतिक शिक्षा लगायतलाई पाठ्यक्रममा समावेश गर्ने गरी कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई घर दैलोमै पुर्याउने उद्देश्यसहित शुरू गरेको सरकारी कुरियर सेवा 19 जिल्लाबाट संचालनमा आएको छ। कार्यक्रम शुरू भएपछि हालसम्म 3131 राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगिनीले जानकारी दिनुभयो। ती मध्ये 667 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको विभागले जनाएको छ। काठमाण्डु, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा, बैतडी लगायत 19 जिल्लासँग सेवाका लागि सम्झौता भइसकेको र अन्य जिल्लामा विस्तारको काम भइरहेको विभागले जनाएको छ। स्थानीय स्तरमा जलवायु परिवर्तनले पारिरहेको असर न्यूनीकरणको प्रयासहरू सफल बनाउने उद्देश्यले दाङमा हालै सम्पन्न जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलनले समुदाय स्तरमा अनुकूलनका योजनाहरू विस्तार गर्नुपर्नेमा जोड़ दिएको छ।
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न समुदाय स्तरमै जलवायु अनुकूलनका योजनाहरू अघि बढ़ाउने बारे साझा धारणा निर्माण गरिएको छ। जुन धारणा जलवायु परिवर्तनको बढ़दो जोखिमलाई न्यूनीकरण गर्न र अनुकूलनका योजनाहरूलाई समुदाय स्तरमा पुर्याउन जलवायु सुशासनका लागि समन्वयात्मक नीति र अभ्यास स्थानीयकरण वित्त र न्याय भन्ने मूल नाराका साथ भएको 7 राष्ट्रिय सम्मेलनमा व्यक्त गरिएको हो। क्लाइमेट डेभलपमेन्ट डायलग लगायतका विभिन्न 12 सामाजिक संस्था को सहकार्यमा आयोजित उक्त सम्मेलनमा नीति निर्माता, जनप्रतिनिधि र विज्ञहरूले जलवायु न्याय र सुशासनका विविध पक्षमा गहन छलफल गरेका थिए। जलवायुको असर न्यूनीकरण गर्न समुदाय स्तरमा अनुकूलनका योजनाहरूलाई विस्तार गर्नुपर्नेमा जोड़ दिएको थियो। लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार:
जलाशय बनाउनु हो भने किसानलाई सिंचाई पनि हुन्छ, पशु पक्षीले रमाउने ठाउँ पनि हुन्छ र जलको असर जुन तल गइराखेको
सम्मेलनमा विभिन्न विषयगत सत्रहरूमा छलफल गर्दै नेपालमा प्राप्त नीति भए तापनि कार्यान्वयन पछि कमजोर रहेकाले संघीय प्रदेश र स्थानीय सरकार बीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड़ दिएको थियो। प्रकृति रिसोर्सेस सेन्टरका सन्त कुमार महर्जन:
जलवायु वित्त वा जलवायु बजेट अलिकति घट्दै गइरहेको पो हो कि भन्ने जस्तो चाहिँ देखिन्छ। यसको विषयमा पनि हामीले छलफल गरेर यसलाई पनि कसरी सुधार गर्न सक्दछौ यो कुरा पनि हामीले गर्नुपर्छ जस्तो लाग्छ।
तीनै तहका सरकारले जलवायु परिवर्तन को मुद्दालाई प्राथमिकतामा राखेर कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्ने सहभागीहरूले बताएका छन्। टेवा संस्थाका प्रतिनिधि मुना पोखरेल:
बजेट प्रणालीको शुरूआतले नेपालको न्यून कार्बन र जलवायु मैत्री विकासको विकास प्रति प्रतिबद्धता झन स्पष्ट पारेको छ, तर नीति र कार्यान्वयन अभ्यास बीचको खाडल अझै पनि ठूलो चुनौतीको रूपमा रहेको छ।
दाङ सम्मेलनले जलवायु परिवर्तनको चुनौतीसँग जुझ्न नीति निर्माण मात्र होइन त्यसको प्रभावकारी कार्यान्वयन र समुदाय सम्म पुग्ने व्यवहारिक योजनाको खाँचो औल्याउँदै तीनै तहका सरकार र सरकारवाला बीच समन्वय सुदृढी गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि प्रक्रियाका विषयमा निर्णय सहितको कागजात झिकाउन आदेश गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले हिजो 5 बुदामा सुकुम्बासी बस्ती खाली गराउन गरेको निर्णय सहितको कागजात झिकाउने आदेश गरेको हो। अदालतले खाली गराइएको बस्तीबाट हटाइएका बहिर्गमन भएका परिवारहरूको पुनर्वास, दैनिक खानपिन, वैकल्पिक व्यवस्थापन लगायतका न्यूनतम मानव अधिकारको अवस्था के कस्तो भइरहेको छ सो सम्बन्धमा गरिएको प्रबन्धको वस्तुपरक विवरण पनि माग गरिएको छ। जिल्ला अदालत काठमाण्डुले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश दिएको छ। न्यायाधीश मोना सिंहको इजलासले आज गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो। व्यवसायी गोल्छालाई धितोपत्र र बीमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले यही वैशाख 14 गते पक्राउ गरेको थियो। रक्षा मन्त्रालयको चालू आर्थिक वर्षको त्रैमासिक लक्ष्य अनुसार 80% भन्दा बढ़ी प्रगति देखिएको छ। त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा कोशी करिडोर च्याम्ताङ घोम्पा सड़क आयोजना, कर्णाली सड़क आयोजना र बेनीघाट आरूघाट लार्के भन्ज्याङ सड़क आयोजनाको 100% भौतिक प्रगति भएको देखिएको जानकारी दिइएको छ। यसै गरी काठमाण्डु तराई मधेस द्रुत मार्ग सड़क आयोजनाको 34.4%, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको 35.73% र बंकरदेखि ब्यारेक आयोजनाको प्रगति 23.50% प्रगति रहेको मन्त्रालयले जनाएको छ। बैठकमा प्रधान सेनापति अशोक राज सिग्देलले करिडोर निर्माणमा ट्र्याक खोल्नका लागि आवश्यक बजेटको कमीले क्षमता अनुसार काम गर्न नसकिएको बताउनुभयो। पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजत पत्र लिन आग्रह गरेको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले आज एक विज्ञप्ति जारी गरी बन्जी जम्पिङ, स्विङ, क्यानोइङ, स्काई डाइभिङ, जिप लाइन, जिप स्कोट, त्यसै गरी जेट स्की, मोटरबोट लगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह गर्नुभएको हो। पूर्वी पहाड़ी र तराईका जिल्लासँग जोड्ने बीपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि नै लागू हुने गरी अर्को सूचना जारी नभएसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। काभ्रे प्लानचोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गको भकुण्डेबेसी खुरकोट सड़क खण्डमा अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको बताउनुभयो। ललितपुर महानगरपालिका वडा नम्बर 22 खैचाका करिब 55 घर परिवारले सामान्य चोटपटक लाग्दा हुने स्वास्थ्य समस्याहरूमा घरेलु उपचार विधि अपनाउँदै आएका छन्। खैचा गाउँका पटुवार जातिले पुस्तौंदेखि स्थानीय स्तरमै पाइने जड़ीबुटीको प्रयोग मार्फत स्वास्थ्य उपचार पद्धतिलाई प्राथमिकता दिने गरेका हुन्। बालिका माध्यमको रिपोर्ट।
ललितपुर महानगरपालिका वडा नम्बर 22 खैचा निवासी उमेरले 65 वर्ष पुग्नुभएकी ज्ञानमाया पुटुवार स्थानीय जड़ीबुटीको प्रयोग र यसको उपचार विधिको अनुभव ज्ञानका कारण गाउँलेहरूबीच निकै चर्चित हुनुहुन्छ। 55 भन्दा बढ़ी घर परिवारको बसोबास रहेको खैचा गाउँका जो कोहीलाई चोटपटक लागेमा हातखुट्टा मर्किए वा ज्वरो रुगाखोकी लाग्ने जस्ता स्वास्थ्य समस्या परेमा उपचारका लागि दगुर्दै ज्ञानमाया कहाँ पुग्ने गर्दछन्। बाल्यकालदेखि नै परिवारमा अभिभावकले प्रयोग गर्ने गरेको घरेलु जड़ीबुटीका उपचार विधिबारे ज्ञान आर्जन गर्नुभएकी ज्ञानमायाले हालसम्म स्वास्थ्य उपचारका लागि आफूले औषधि मूलो गर्न अस्पताल धाउनु परेको अनुभव छैन। हालसम्म कति गाउँलेको उपचार भयो भन्ने संख्यामै भने सम्झन नसक्ने ज्ञानमायाले आफू जवानै हुँदा श्रीमानको मर्किएको खुट्टाको उपचार गरेको यसरी सम्झनुहुन्छ।
मेरो श्रीमान त पहिला गोदौरी जंगल गएर आएको, बुगमतीमा बाँड खान्जानी भनेर गएको थियो, अनि त्यहाँ गाडीमा बसेर गएको होला। त्यहाँबाट हाम फालेको रे, हाम फाल्दाखेरि खुत्तो भाँचे थियो बुहारीको नन्नले ठुल्यामा ठुलबाट खुत्तो मर्केर त्यहाँ रोइराख्यो भन्यो। अनि हेर्नु जाँदाखेरि हो रहेछ, अनि मैले बोकेर लिएर भनेको बुढो मानेन। लाजले स्कुलको विद्यार्थी बच्चाहरू हाँसे, अनि खिसार्दै घरमा आइपुग्यो, औषधि लगाइदिएको। अनि फुलफल त बिहान त्यस्तै औषधि पिनेर लगाइदियो, 3 हप्तासम्म लगायो अनि ठिक भयो त्यो पनि। अनि दुखे पनि भनिएन, अनि खेत खन्न पनि सक्छ दुख्दैन भन्यो।
हात गोडा मर्किएमा वा शरीरको दुखाइ कम गर्न घरेलु मालिस तेल बनाउन काम गर्दै आउनुभएकी विष्णुमाया पुटुवारले भने पहिलेको समयमा झै सहजै जड़ीबुटी पाउन छाडेको गुनासो गर्नुभयो।
डोदर आयो, डोदर सबै बिउ कान्लो सान्लो भत्काएर डोदर लगायो, पोलटिन गर्यो, अनि त्यही भएर मासियो, अनि त्यही खोज्नलाई गाह्रो छ, समय लाग्छ।
स्थानीय पुटुवार समाज पुस्तौंदेखि अपनाउँदै आएको घरेलु उपचार विधि सम्बन्धी ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्नेमा सचेत देखिन्छन्। स्थानीय स्तरमै उपलब्ध हुने जड़ीबुटी हराउन थालेपछि यसको वृक्षरोपण र संरक्षणमा समेत स्थानीय अगुवाहरू लाग्न थालेका छन्। स्थानीय शिक्षिका सपना साख्य,
यहाँको मान्छेहरू चाहिँ सानो चोटपटक लाग्दाखेरि चाहिँ घरेलु उपचार नै गर्नुहुन्छ। हाम्रो पहलटु भन्ने कार्यक्रम सञ्चालन गर्यौं, रैथाने जड़ीबुटीहरूको चाहिँ उत्थान गर्नको लागि स्थानीय स्तरमा पाइने चाहिँ हामी अनुसन्धान गर्दाखेरि चाहिँ करिब करिब 25-26 टाइपको चाहिँ पायौं। अनि हस्तान्तरण भन्ने प्रोग्राम थियो, त्यो प्रोग्रामले गर्दाखेरि चाहिँ महिला दिदी बहिनीहरूलाई थप सहयोग पुगेको छ। सबैले चाहिँ आफ्नो घरमा चाहिँ जडीबुटीहरू एउटा न एउटा भए पनि रोप्न थालिसक्यो।
जटिल स्वास्थ्य समस्याहरूको चमत्कारिक उपचार प्रणालीको विकासले स्वास्थ्य उपचारमा सहज बनाएकै छ, तर सामान्य स्वास्थ्य जटिलतामा समेत जथाभावी एन्टिबायोटिक लिने जस्ता हानिकारक व्यवहारबाट टाढा रहेका पटुवार जातिको घरेलु उपचार पद्धति तथा यस विधिको संरक्षण र सम्वर्धन गर्न आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
आगामी जेठ 10 गते डोल्पाका विभिन्न पाटन यार्सा गुम्बाका लागि संकलनका लागि खुल्ला गरिने भएको छ। आज बसेको सर्वपक्षीय सर्वदलीय बैठकले जेठ 10 गते सबै पाटन यार्सा गुम्बा संकलनका लागि खुल्ला गर्ने निर्णय भएको सेफोक्सुन्टो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिनुभयो। यार्सा गुम्बा संकलनका लागि सेफोक्सुन्टो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वन क्षेत्रको भागमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुल्ला हुने उहाँले जानकारी दिनुभयो। यार्सा गुम्बा संकलनका लागि जेठ 5, 6 र 7 गते सम्बन्धित पाटनका क्षेत्रमा प्रवेशका लागि प्रवेश शुल्क बुझाइसक्नुपर्ने र 16 वर्ष मुनिका बाल बालिकालाई निषेध गरिने निकुञ्जले जनाएको छ। प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने 3 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका नौबस्ने सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका एक घर भएका 31 वर्षीय शक्ति राई, काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 11 बस्ने सिन्धुपाल्चोक पाँच पोखरी गाउँपालिका एक घर भएकी 39 वर्षीय विमला दोङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका पाँच बस्ने 31 वर्षीय रोशन तामाङ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ। किसानहरूलाई समयमै मौसम तथा जलवायु सम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यूनीकरण अनुकूलन तथा सामना रणनीति अवलम्बन गर्न सहयोग पुर्याई समुदायको उत्थानशील एवं अनुकूलन क्षमता बढ़ाउने उद्देश्यले गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना गर्न लागि प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो। स्याङ्जाको वालिङ नगरपालिका र भिरकोट नगरपालिकाका 13,000 घर परिवार 3 दिनदेखि विद्युत सेवाबाट वञ्चित भएका छन्। गत शनिबार राति वालिङ 1 कालीमाटी स्थित सब स्टेशनमा परेको चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि उपभोक्ताहरू विद्युत सेवाबाट वञ्चित भएका हुन्। ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि मरमत गर्न झण्डै 25 दिन समय लाग्ने भएपछि वैकल्पिक ट्रान्सफर्मरको व्यवस्थापनमा जुटेको बुटवल पावर कम्पनी ग्ल्याङका प्रमुख डोल खरेलले जानकारी दिनुभयो। चीनको हुनान प्रान्तमा पटाका कारखानामा भएको विस्फोटमा 26 जनाको मृत्यु हुनका साथै 61 जना घाइते भएका छन्। वासिङ कारखानामा भएको सो विस्फोटनपछि उद्धारकर्ताहरूले 3 किलोमिटर वरपरसम्मका मानिसहरूलाई हटाएका थिए। विस्फोटपछि खोज र उद्धारका लागि 500 भन्दा बढी उद्धारकर्ताहरू खटाइएको थियो। उद्धारकर्ताहरूले भवनभित्र फँसेका मानिसहरू खोज्न रोबोट समेत प्रयोग गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले होर्मुज जलमार्गमा इरानका 7 डुंगामा आक्रमण गरेको बताउनु भएको छ। होर्मुज जलमार्गमा केही महिनादेखि फँसिरहेका जहाजहरूलाई मुक्त गर्ने अमेरिकी सैन्य अभियान अन्तर्गत इरानी डुंगाहरूलाई आक्रमण गरिएको हो। सो क्षेत्रमा आक्रमण र गोली हानाहान भएको संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाले पनि पुष्टि गरेका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न भनेको अध्यादेश 2083 मार्फत देशका 3 ठूला संस्थागत लगानीकर्ता कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको लगानीको दायरा फराकिलो बनाएको छ। 2083 वैशाख 20 गते नेपाल राजपत्रमा प्रकाशित अध्यादेश अनुसार अब ती तीनै कोषले पूँजी बजारका नयाँ उपकरणहरू म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटलमा समेत लगानी गर्न पाउने भएका छन्। अध्यादेशले यसअघि परम्परागत क्षेत्रमा मात्र लगानी गर्दै आएको कर्मचारी कोषलाई अब धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाइमा लगानी गर्ने स्पष्ट कानूनी आधार दिएको छ। त्यसै गरी नागरिक लगानी कोषले यसअघि बीमा कम्पनी वा त्यस्तै संस्थामा मात्र लगानी गर्न सकिने उल्लेख गरेकोमा त्यसको सट्टा अब बीमा कम्पनी वा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड एवं त्यस्तै संस्थामा लगानी गर्न सक्ने भनिएको छ। संशोधनले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई परम्परागत निक्षेप र शेयर बजारको प्रत्यक्ष लगानी भन्दा बाहिर गएर लगानी विविधीकरण गर्ने अवसर प्रदान गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायहरू कठिन मोडमा पुगेको उल्लेख गरेको छ। महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यको कमजोर पूँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्य वृद्धि र नीतिगत अन्यलका कारण मुलुकभरका अधिकांश निर्माण आयोजनाको निर्माण कार्य ठप्प प्राय भएको उल्लेख गरेको छ। महासंघले चालू आर्थिक वर्षमा विनियोजित पूँजीगत बजेट मध्ये हालसम्म करिब 27% मात्र खर्च हुनुले पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको उल्लेख गरेको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्य पूर्वमा जारी युद्धका कारण डिजेल, मटीतेल लगायत इन्धन तथा बिटुमिन, सिमेन्ट, डण्डी जस्ता निर्माण सामग्रीको मूल्यमा असामान्य वृद्धि भएको बताउनुभयो। सार्वजनिक खरिद ऐन 2063 संशोधन सम्बन्धी अध्यादेशले केही सकारात्मक व्यवस्था गरे पनि लो बिडिङ जस्ता मूल समस्या पूर्ण रूपमा समाधान नगरेको महासंघले उल्लेख गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने र ऋण असुलीलाई तीव्रता दिने भएको छ। समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ महिनाको पहिलो हप्तादेखि बचत फिर्ताको प्रक्रिया शुरू गर्ने जनाएको छ। हालसम्म समस्याग्रस्त घोषित विभिन्न सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले उल्लेख गरेको छ। अघिल्लो चार दिन कारोबार निरन्तर घटेको नेपाल शेयर बजारको परिसूचक नेप्से मंगलबार सामान्य अंकले सुधार भएको छ। मंगलबार नेप्से परिसूचक 8.78 अंकले बढेर 2712.86 बिन्दुमा कायम भएको छ। यस 3,335 कम्पनीहरूका 77,34,000 कित्ता शेयरहरू 3,43,90,68,000 रूपियाँमा किनबेच भएका छन्।
अब खेल समाचार अझै बमबाट।
नेपालले विश्वकप लीग टू अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिजमा ओमनमाथि 81 रनको जित हात पारेको छ। ट्यू क्रिकेट मैदान किर्तिपुरमा मंगलबार सम्पन्न खेलमा नेपालले ओमनमाथि 81 रनको जित हात पारेको हो। नेपालले दिएको 257 रनको लक्ष्य पछ्याएको ओमन 39.5 ओभरमा 175 रन बनाउँदै अल आउट भयो। ओमनका लागि विनायक शुक्लाले सर्वाधिक 36 रन बनाएर आउट भए। ओमनलाई कम रनमा समेट्न नेपालका लागि गुलशन झाले 5 विकेटले। करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीको नाममा समान 1-1 विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा एक बल बाँकी रहँदा सबै विकेट गुमाएर 256 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 94 रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। ओडीआई करियरको 14 अर्धशतक बनाएका आसिफको ओमन विरूद्ध भने यो तेस्रो अर्धशतक थियो। दोस्रो विकेटपछि लगातार रूपमा विकेट गुमाउँदा नेपालले बलियो एकफल तयार गर्न सकेन। अर्जुन कुमारले 48 रनको इनिङ्स खेले। दिपेन्द्र सिंह ऐरी 33, गुलशन झा 17 तथा कप्तान रोहित पौडेल 9 रनमा आउट हुँदा आरिफ शेख 43 रनमा अवजित रहे। नेपाललाई कम रनमा रोक्न ओमनका लागि नदिम खानले 3, शकिल अहमदले 2 तथा जितेन रामानन्दी, हसैनन अली शाह र आर्यन विष्टले समान 1 विकेट लिए। सिरिजमा नै यसअघिको पहिलो भेटमा ओमनले नेपाललाई फराकिलो अन्तरले पराजित गरेको थियो। जितसँगै 8 राष्ट्र सहभागी लीग टूमा 18 अङ्कका साथ नेपाल 7 स्थानमा यथावत छ। पराजित ओमनको भने 31 अङ्क छ। यही मे 22-29 काठमाडौँमा हुने कावा महिला भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भारतको सामना गर्ने भएको छ। मंगलबार नेपाल भलिबल संघ एनबीएले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह एको नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग दिउँसो 3:30 खेल्नेछ। त्यसअघि बिहान 11 उद्घाटन खेलमा समूह एका इरान र बंगलादेशले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ। समूह एमा नेपाल र भारतसँगै मालदिव्स र किर्गिस्तान छन्। त्यस्तै समूह बीमा इरान र बंगलादेश बाहेक काजगिस्तान र श्रीलंका छन्। सम्पूर्ण खेलहरू त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछन्।
अब मौसम। आज राति कोशी र मध्य प्रदेशको केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना हुनुका साथै बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा तथा हिमालतिर हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27.3, न्यूनतम 16.2 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाण्डुको अधिकतम 26.2, न्यूनतम 13, वर्षा 8.8 मिलिमिटर। पोखराको अधिकतम 26.8, न्यूनतम 14.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 30.7, न्यूनतम 14.3, वर्षा 13.6 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 29.2, न्यूनतम 15.1 डिग्री सेल्सियस, वर्षा फाटफुट अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 28 गतेका लागि आह्वान, संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 राष्ट्रपतिबाट जारी। शिक्षालयमा दलको झण्डा र कर्मचारीहरूमा दलको झोला निषेध गर्दा पेशागत स्वतन्त्रता झन बलियो हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने सरकारको तयारी। यात्रुको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन। चीनको हुनान प्रान्तमा पटाका कारखानामा विस्फोट हुँदा 26 जनाको मृत्यु। र विश्वकप लीग टू अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमानमाथि 81 रनको फराकिलो जित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।